الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله.
آپ کا میں شکر گزار ہوں کہ آپ نے آئمہ کرام و خطبہ کرام، علماء کرام، مبلغین، مدرسین، مفتیان کرام، مشائخ عظام اور دیگر مدرسین کو آپ نے وقت عطا فرمایا، ہم آپ کو دل کی گہرائیوں سے مبارکباد پیش فرماتے ہیں. اور میرا آپ سے یہ سوال ہے، یہ ارشاد فرمائیں، آپ کو کیسا امام پسند ہے؟
میں آئمہ کرام، علماء کرام، خطباء کرام، مشائخ عظام اور تمام حاضرین و ناظرین کا شکر گزار ہوں کہ مجھ غریب کو آپ سننے کے لیے جمع ہو جاتے ہیں. تو صحیح بات ہے کہ شکریہ آپ کا ہے. ہم بولتے رہتے ہمیں کوئی سنے گا نہیں تو پھر ہمارا دل ٹوٹ جائے گا، تو اس لیے سننے والوں کا شکریہ کہ ہمیں سنتے ہیں. اللہ تعالیٰ سننے سنانے کا ہمیں اجر عظیم عطا فرمائے. مجھے کیسا امام پسند ہے؟ یار یہ سوال تو بہت مہنگا پڑ سکتا ہے. مجھے تو فی سبیل اللہ نماز پڑھانے والا پسند ہے. اب دو جواب. میری پسند بولی تو مجھے صحیح بات کرنی چاہیے نا. سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ نے کسی کو کہیں کا غالباً حاکم بنانے کے لیے، گورنر بنانے کے لیے وہ تیار کیا کہ آپ فلاں جگہ کے گورنر بن جائیں. تیار جب وہ ہو گئے تو پھر وہ انہوں نے مشورہ مانگا کہ یا امیر المومنین، کیا یہ میرے حق میں بہتر ہے؟ تو آپ نے فرمایا کہ نہیں، تمہارے حق میں بہتر نہیں ہے. یہ امام غزالی علیہ رحمۃ اللہ والی نے احیاء العلوم میں لکھا. تو اس کی وجہ یہ کہ وہ انہوں نے تیار کیا، یہ تو ان کی ضرورت تھی سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ کی کہ تیار کیا اس کو. اب وہ انہوں نے تیار تو کر لیا، اب اس نے مانگا مشورہ. تو یہ مدنی پھول یاد رکھیے گا کہ یہ شرعی مدنی پھول ہے کہ جب بھی کوئی مشورہ مانگے تو درست مشورہ دینا واجب ہے. تب چونکہ درست مشورہ دینا واجب ہے تو فاروق اعظم کے ذہن میں جو مشورہ تھا کہ وہ کہ حاکم بننا، قاضی بننا، قوم کا سردار بننا، یہ سب بہت مطلب ہے کہ رسکی معاملات ہیں. قیامت کا حساب اس کے تعلق سے بہت سخت ہے، بہت ہی سخت ہے. تو اس لیے آپ نے مشورہ یہ دیا کہ یہ بہتر تو نہیں ہے اس عہدے کو قبول کرنا. تب یہ کہ آپ نے یہ پوچھا کہ امام آپ کو کیسا پسند ہے، تو میں اپنی پسند میں نے آپ کو بتا دی کہ مجھے فی سبیل اللہ نماز پڑھانے والا پسند ہے. میری صورت حال ایک امام کی حیثیت سے دعوت اسلامی کا سلسلہ شروع ہوا. دعوت اسلامی کی مصروفیات بڑھتی چلی گئی، چھٹیوں پر چھٹیاں، ادھر بیان ادھر بیان، ایک ایک دن میں بعضوں کا تین تین بیان کرتا تھا میں، بہت چھٹیاں کر رہا تھا میں. اور میں نے کمیٹی سے عرض کر دیا کہ آپ میری تنخواہ کاٹ لیں، لیکن وہ نہیں، تنخواہ تو نہیں کاٹی. پھر بعد میں وہ میں نے اس کا بھی حل نکال لیا، شرعی مسئلہ جو تھا وہ حل کر دیا. تو یہاں تک نوبت آئی چھٹیوں کی کہ بس وہ چھٹیاں چھٹیاں، تو ادھر بھی جانا ہے، اس شہر میں بھی جانا ہے، تو میں پنج وقتہ امامت میں حاضر رہ ہی نہیں سکتا تھا. ورنہ میں امامت پر چھٹیوں کے تعلق سے اتنا سخت تھا. میں اماموں کی ترغیب کے لیے عرض کر رہا ہوں کہ جب میری شادی ہوئی، میں نے فجر الحمدللہ अपनी मस्जिद में इमामत की थी मैंने। मेरे अनवर ने हैरत से कहा था कि तुमने नमाज कैसे पढ़ाई, मैंने कहा अल्हम्दुलिल्लाह पढ़ाई। अच्छा, दूसरा इसी तरह नाजुक मौका, मेरी माँ का हार्ट फेल हो गया, मेरी माँ की लाश घर में पड़ी थी। मैं ये भी नहीं कि मेरी माँ कोई ऐसी बूढ़ी हो गई थी जिससे औलाद बेजार हो जाती है, मेरी माँ से मुझे बहुत मोहब्बत थी और मेरी माँ भी मुझसे बहुत मोहब्बत करती थी, लेकिन मैं अपनी माँ की लाश मेरे घर में थी और अल्हम्दुलिल्लाह मैं नमाज पढ़ाने चला गया फजर की नमाज में। रात को मेरी माँ ने 10:15 बजे दम तोड़ा था, मैं नमाज पढ़ाने के लिए चला गया, वो जुम्मे का दिन था, फजर की नमाज मैंने अल्हम्दुलिल्लाह पढ़ाई और वो अनोखी नमाज थी, मैंने रो रो के पढ़ाई थी, इतना मैं सदमे से चूर था, लेकिन अल्हम्दुलिल्लाह मैंने नमाज पढ़ाई। मैं ये इसलिए अर्ज कर रहा हूँ कि मैं इमामत के मामले में इतना अल्हम्दुलिल्लाह एक्यूरेट था, ड्यूटियों के मामले में बहुत सख्त था अल्हम्दुलिल्लाह। लेकिन अब छुट्टियां जो हो रही थी वो भी बाजार दीन के काम के लिए हो रही थी, लेकिन खैर ये शरण तो इसमें गरीब थी और सट का छुट्टियों की शरण इजाजत थी नहीं, इजाजत अगर छुट्टी करना है तो फिर अपना नेमल बदल दे, ये सूरत होती है कि नेमल बदल दे, अल्टरनेट दे, और या फिर तनख्वाह कटवाए। तो वहां मोजिन साहब मौजूद थे, लेकिन कमेटी का मोजिन मौजूद होना ये अल्टरनेट नहीं है, खुद अपनी तरफ से अल्टरनेट दे कमेटी के मशवरे से, इस तरह का मसला है। या फिर यह कि कमेटी अल्टरनेट कबूल नहीं करती, ओके मोजिन पढ़ाएगा तो फिर अब यह कि तनख्वाह कटवानी होगी, इतनी छुट्टियां वो कर रहा है। बहरहाल ये शरई मसाइल मैंने अर्ज किए। तो अब मैंने पोजीशन देखी कि हो सकता है कि अब मुझे कमेटी जवाब दे दे, और ऐसी कान में भनक पड़ी थी कि अब कमेटी तंग आ गई है मेरी छुट्टियों से। मेरे से बदजन नहीं थी, लेकिन सर इमाम जब हाजिर नहीं होता तो वो परेशानी तो होती है ना। तो मैं अल्हम्दुलिल्लाह इनके घर पर चला गया मुतवल्ली साहब के, रिजाइन लिख कर कि मेरी दावत इस्लामी की मसरूफियात बहुत बढ़ चुकी हैं और मैं इमामत पर अब हाजिरियां दे नहीं सकता, तो इसलिए मैं माजरत हुआ हूं। तो मैंने यूं अल्हम्दुलिल्लाह रिजाइन कर दिया इज्जत और आबरू के साथ, मैं वहां से रुखसत हो गया। इसके बाद मैं आपको बताऊं कि वहां जो अल्हम्दुलिल्लाह मेरी सूरत हाल एक इमाम की हैसियत से, एक बार मैं दावत इस्लामी के तहत, अभी बतौर इमाम नहीं, दावत इस्लामी के तहत उस मस्जिद में बयान करने के लिए गया। मैं जगह जगह बयान करता ही था, उस मस्जिद का भी दौरा रख लिया, तरकीब बनी कि भैया आपको बयान करना है, चलो भाई वहां चलते हैं। मैं बयान करने गया, मस्जिद भर गई, मस्जिद की गली भर गई, और इज्तिमा के बाद, उस बयान के बाद मेरे वहां के मुक्तदी या जो भी इस्लाम भाई थे, कोई बोलता मेरे घर चलो, कोई बोलता मेरे घर चलो, माने नहीं माने, और रात कम पड़ गई, सुबह हो गई, घर खत्म नहीं हुए, इतने घरों पर लोग मुझे ले गए। ये तहदी से नेमत के लिए अर्ज कर रहा हूं और अपने उन इमामों की तफहीम कर रहा हूं कि जो कमेटी से बिगाड़ लेते हैं, अपने मुक्तदियों को बदजन करके बैठे रहते हैं, मसला पूछता है तो झाड़ देते हैं, अगर अपनी गलती बताता है तो उसके ऊपर चढ़ाई कर देते हैं कि मियां हमने इतनी किताबें पढ़ी हैं, तुम क्या जानते हो मसाइल, इसका मसला यूं भी है, इसकी एक शिक यूं भी है, एक सूरत यूं भी है, एक सूरत वो भी है, चुनी भी है, चुना भी है। अरे वाह, इतनी होशियारियां उसके पास काहे को करते हो, बेचारा हवा में, आप उसकी हौसला अफजाई करें ताकि वो आज अगर उसने गलत भी मसला बताया तो ठीक है, उसको मोहब्बत से समझा दें कि बेटे देखो बाहर शरीयत में या फतार या शरीफ में या शामी में या रद्दुल मोहतार या दुर्र मुख्तार या आलमगिरी वगैरह में तो यूं यूं लिखा हुआ है, मगर माशाल्लाह आपने बहुत अच्छा किया कि आपने आज मुझे ये मसला बताया, अगरचे आपकी गलत फहमी है, लेकिन आइंदा भी बेटे अगर मेरी कोई गलती देखो तो दो टोक मुझे समझा देना, तो इस तरह क्या होगा, उसके दिल का दरीचा खुल जाएगा आपके लिए, आप इसके दिल के अंदर घर कर जाएंगे, वो आपका दीवाना हो जाएगा। मगर ये करना आता हो तो ना, यहां तो झाड़ देते हैं झाड़, ने सही मसला भी बताए ना, तो बाज आइमा किराम ऐसे खर दिमाग होते हैं कि जो मतलब सही मसला बताने वाले को भी झाड़ देते हैं कि आज इसने सही बताया ना, तो अब ये मैं इसकी मान लूंगा ना, तो वो दूसरों को बोलेगा कि मैंने इमाम साहब को मसला बताया सिखाया, तो मैं डिग्रेड हो जाऊंगा, मेरा इमेज कम हो जाएगा। मेरे भाई इमेज कम नहीं होता, आप आजजी सीखो, मन तवाज अल्लाह फकद रफाउल्ला, कि जो अल्लाह के लिए आजजी करता है अल्लाह ताला उसको बुलंदी नसीब करता है, ये हदीस पाक है। تو جو امام ایسا کرتا ہے وہ لوگوں کے دلوں میں مقام نہیں بنا سکتا، وہ علاقے میں کام نہیں کر سکتا، اس کے پاس نمازی بھی کم آئیں گے، آئیں گے تو اپنے مطلب کا نماز پڑھ کے چلے جائیں گے، ظاہری طور پر بھی اس کی خدمت سے کترائیں گے، یعنی دنیا بھی نقصان ہے. جو بیپاری تلخ مزاج ہوتا ہے، تند مزاج ہوتا ہے، اس کی دکان اتنی چلتی نہیں ہے، اور جو ملنسار اور محبت سے میٹھی میٹھی باتیں کرنے والا ہوتا ہے، اس کے پاس گاہکوں کا ہجوم رہتا ہے، یہ دنیا میں بھی دکانداری میں. ایسے ملازم کو بھی تنخواہ زیادہ ملتی ہے جو چکنی چپڑی بات کر کے وہ کاروبار چمکانا جانتا ہو، یہ گرس ہوتے ہیں. تو آپ ٹھنڈے مزاج کو اپنائیں. جیسے کہ اب یہ موبائل کی کمپنی آئے، اگر آپ موبائل فون والی کسی بھی کمپنی کو آپ شکایت آپ کی ہوگی کہ بھائی یوں ہے یوں ہے آپ کے موبائل فون میں، یعنی کہ آپ بات کریں ان سے، کیسی تلخ مزاج، آپ تلخی کے ساتھ اس سے بات کریں کہ آپ لوگوں نے لوٹ مار مچا رکھی ہے، اتنے دن سے میرا موبائل جو یوں کر رہا ہے، گڑبڑ کر رہا ہے، ٹیون نہیں دیتا، فلاں نہیں کرتا، بات کٹ جاتی ہے، لائن کٹ جاتی ہے، چوں یہ چنا ہے. آپ آدھے گھنٹے تک اس کا دماغ کھائیں. جی جی میں آپ کا میسج نوٹ کر رہا ہوں، آپ کی کمپلین کو میں نوٹ کر رہا ہوں. جی بس اب آئندہ خیال رکھیے، میرا بالکل موبائل صحیح چلنا چاہیے. جب آپ یہ بول چکیں گے نا تو پھر آگے سے جواب بھی ملے گا انشاءاللہ. آپ اور فرمائیے جی، اور فرمائیے. ہم آپ کے خادم ہیں، ہم حاضر ہیں آپ کے خادم ہیں. جب تک یہ لینگویج ہم نہیں سیکھیں گے نا، ہم دین کا کام نہیں کر سکیں گے. یہ بولیاں، یہ ان کی تنخواہیں ان کو یہ بولیاں بولنے پر مجبور کرتی ہے. اگر یہ ایسا نہیں بولیں گے تو ان کو نکال دیں گے. اور ان کی تنخواہیں بھی بڑی بڑی ہوتی ہیں، ان کی ٹریننگ ہوتی ہے. اب جیسے کہ ہمارے پاکستان کو لے لیں آپ، ایک تو یہاں کی ٹریفک پولیس کو لے لیں آپ، جس کی تنخواہ 5-7-10 ہزار ہوتی ہوگی. یہ جس انداز میں بات کرتے ہیں، اس کا تو میرا خیال ہے کم از کم اسکوٹر چلانے والوں کو بہت تجربہ ہوگا، ہے نا، کہ کس طرح یہ بات کرتے ہیں، کیسا رف انداز ہوتا ہے. اور ذرا وہ ہائی وے پر آ جائیں، ہائی وے پر آپ کوئی غلطی کریں تو وہ کس طرح آپ کو، ہائی وے کی جو پولیس ہے، ٹریفک پولیس، وہ کس طرح آپ سے سلوک کرتی ہے. السلام علیکم، کیا حال ہے؟ اس نے چالان بنانا ہے اور آپ کو احترام کے ساتھ پیش کرنا ہے، السلام علیکم کرے چلا جانا ہے. وہ آپ سے کوئی بحث نہیں کرے گا، اس کی ٹریننگ ہوتی ہے. میں نے دوسرے ملکوں میں بھی دیکھا ہی ہے، دوسرے ملک میں، کہ گاڑی اگر غلط پارک ہو جائے نا تو پولیس والا آتا ہے، السلام علیکم، یہ لکھے گا، ہاتھ میں بھی نہیں دیتا، اور گاڑی کے ساتھ اٹیچ کر دیتا ہے اور چلا جاتا ہے، اور کچھ نہیں. تو یہ ان کی تربیت ہوتی ہے کہ یہ عوام سے بگاڑتے نہیں ہے. دیکھو ہماری جیسے پولیس ہے، اس کو لوگ کیا بولتے ہیں یہاں کی پولیس کو، میں بولوں گا تو ناراض ہو جائیں گے. آپ سب کیوں ناراض ہیں؟ ان کی بد اخلاقیوں سے، ان کی رشوت خوریوں سے، اور ان کی وہ بدتمیزیوں سے. اگر ان کی تنخواہ شاید بہت زیادہ ہو اور ان کی ٹریننگ درست ہو تو عوام غالباً ان سے مربوط رہے، لیکن ہمارے نصیب. اب یہ کہ آوے کا آوا بگڑا ہوا، اب تو ایسا لگتا ہے کہ 1 لاکھ بھی تنخواہ دے دو نا تو جس کو حرام، جس کتے کو ہڈی لگ گئی نا منہ کو، تو وہ سدھرے گا نہیں، اس کا چانس کم ہے. لیکن ہر پولیس والا برا نہیں ہوتا، میں تو پولیس والوں کی خبر آئے دن لیتا رہتا ہوں، میری عادت ہے، یہ لوگ بھی آتی ہیں، سنتے ہوں گے. تو لیکن ہماری جو نیت ہوتی ہے اصلاح کی، کہ ان کی اصلاح، اور الحمدللہ بعضوں کی اصلاح ہوتی بھی ہے، کہ حدیث پاک ہے، الراشی والمرتشی کلاہما فی النار، کہ رشوت دینے والا اور رشوت لینے والا دونوں جہنمی ہیں. تو ان کو بھی بچنا چاہیے، دینے سے بچنا چاہیے. عوام کو اسکوٹر والے خاص کر لائسنس نہیں رکھتے، بغیر لائسنس کے اسکوٹر چلانا ناجائز ہے، ان کو لائسنس رکھنا ضروری ہے. کیونکہ وہ اس طرح لائسنس نہیں رکھتے تو یہ قانون توڑتے ہیں، اور یہ قانون ایسا ہے جو شریعت سے نہیں ٹکراتا. تو جو قانون شریعت سے نہیں ٹکراتے ان پر عمل کرنا ضروری ہوتا ہے، خصوصاً ان پر کہ جن میں اگر پکڑا گیا تو وہ ذلیل ہوگا، جھوٹ بولے گا، رشوت دینے کی نوبت آئے گی. یہ امکانات इन चीजों में होते हैं, और ये जो लाइसेंस के बगैर स्कूटर चलाते हैं उनको तजुर्बा होता है आमतौर पर इसको, कि रिश्वत देनी पड़ती है, झूठ भी बोलना पड़ता होगा, घर में रह गया तो ये हो गया तो खामा खा, जब फिर झूठे वादे करने पड़ते हैं। देखो आइंदा एक तो 500 रुपए आपने उसके कुत्ते को हड्डी डाली, और आइंदा आइंदा बगैर लाइसेंस के मत चलाना गाड़ी। जी सर, जी सर, और दिल में ये है कि आइंदा तेरे हाथ में आऊंगा मैं। तो ये यही तो वादा खिलाफी है, कि जबकि पहले से तय है कि मैंने ऐसा करना ही नहीं है। तो कितने गुनाहों का मजमुआ बन जाएगा लाइसेंस ना रखना आपके लिए। तो इसलिए लाइसेंस के बगैर ना स्कूटर चलाए, ना कार चलाए, ना कोई गाड़ी। ये कवानीन जो है ट्रैफिक के बेशुमार कवानीन शरण भी दुरुस्त होते हैं, इसलिए कि वो आवाम के लिए मुफीद होते हैं। हाँ, चालान जो है ना, ये बता दूं कि जैसे वो चालान कर दिया पैसों का, तो ये नाजायज है हमारे यहाँ अहनाफ के नजदीक। ये ताजीर बिल माल, इन्हें दंड या जुर्माना जो माली होता है, ये शरण नाजायज है। इसके बजाय और कानून बनाना चाहिए, जो मालदार लोग होते हैं वो पैसे देकर छूट लेते हैं। अगर और कोई कानून बने ना, जो मिसाल के तौर पर इनकी गाड़ी बंद कर दी और इनको पैदल मार्च करने पर मजबूर किया, गाड़ी छीन ली इनकी, कानून जो भी कानून बन जाए, गाड़ी खड़ी कर दी, पार्क कर दी, या शायद वो इजाजत मिले अगर शरण तो उसकी हवा निकाल दे गाड़ी में से, फिर भी स्कूटर की खाली हवा निकाल देना 150 रुपये उसके लिए सस्ते हैं। वो नौकरी पे जा रहा है और हवा निकाल दी ना स्कूटर की, तो उसकी नानी याद आ जाएगी उसको, है इसकी अपनी हवा निकल जाएगी, ऐसा परेशान होगा। तो ऐसी कोई कानून बनाने चाहिए कि जो हमारा दारुल इफ्ता अहले सुन्नत हाजिर है आपको शरी मशवरे देने के लिए, शरी रहनुमाई के लिए, तो जो ये अमला है ना ट्रैफिक का, वो हमारे हाजिर हो जाए, इंशाल्लाह हम आपको रहनुमाई करेंगे, आपके कवानीन की तफ्तीश कर देंगे कि शरण कौन कौन सा कानून आपने रखना है। इंशाल्लाह अगर आपने दयानतदारी के साथ हमारा साथ दिया, ट्रैफिक के मसाइल मुल्क में हम हल कर देंगे इंशाल्लाह अज़्ज़ा वजल। हम ना करें तो आप बोलना ना हमको, आप खिदमत का मौका तो दें हमको, हम बगैर तनख्वाह के फ्री सर्विस देंगे आपको इंशाल्लाह अज़्ज़ा वजल। वल्लाहु तआला अअलम व रसूलुहु अअलम। अज़्ज़ा वजल व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम।
इस वक्त हमारा ये मदनी मुज़ाकरा अरब शरीफ, यूके, यूएसए, कनाडा, इटली, जर्मनी, फ्रांस, नॉर्वे, बेल्जियम, नेपाल, अरब अमारात, कीनिया, कुवैत, ओमान, साउथ अफ्रीका, साउथ कोरिया, चाइना, यहाँ पर इस्लामी भाई अल्हम्दुलिल्लाह मदनी मुज़ाकरे में शामिल हैं। इसके अलावा मंबासा, नैरोबी, युगेंडा, तंजानिया, मॉरिशस, सूडान, बांग्लादेश, 4 मकामात और श्रीलंका, यहाँ भी इजतमाही तौर पर अल्हम्दुलिल्लाह अज़्ज़वजल मदनी मुज़ाकरा देखा जा रहा है। बाबा ये इरशाद फरमाइए कि आपको वो जो पकड़ के, वो पकड़ के तो नहीं बोलूँगा, आपको वो जो ले गए हाफिज साहब ने कहा वहाँ खारिज दुरुस्त नहीं है, ये नहीं है, मुफ्ती साहब के पास ले गए यार, यहाँ ले गए, इसके बाद दूसरी एक मोमेंट चली, तो यूं कहते वो आपस की बात है, आपको जो गुस्सा तो आया होगा किसी ने, वो जिसको कहते ना वो नहीं होता पकड़ के ले जाना या बिठा देना, चलो मुफ्ती साहब को जवाब दो, जबकि आप मस्जिद के इमाम थे। इमाम की एक अपनी रेपुटेशन होती है, एक अपनी इज्जत होती है, जैसा अभी आपने कुछ देर पहले कहा कि वो इमाम साहब को अगर कोई गलती से भी कोई ऐसा मसला बता दे तो वो भी उसको मतलब के डांटने झाड़ने के बजाय यूं कर देंगे, आपने अभी भले गलत बता दिया कोई मसला नहीं है, आइंदा कभी आपने देखना तो मेरी आप इस्लाह कर दीजिएगा, तो यूँ अपने लिए कोई ऐसा दरवाज़ा खोलना नहीं है। हर कोई आदमी इस्लाह करता रहेगा, जब भी इमाम साहब नमाज पढ़ के निकलेंगे तो मस्जिद के बाहर उसको 4 पर्चियाँ मिलेंगी कि आज आपने ये काम किया, वो बोलेगा ये क्या, बोला आपने तो कहा था कि जब भी देखो मेरे को बताते रहना, तो वो क्या इमाम भी इसी काम में नहीं लग जाएगा कि वो पर्चा लेता रहेगा जवाब देता रहेगा, पर्चा लेता रहेगा जवाब देगा, गुस्सा नहीं आएगा उसको।
मैं बोलता ही रहता हूँ, ये हर मदनी मुज़ाकरे में कमोबेश मेरी आदत है कि मैं ये बोलता हूँ, अगर भूल करता पाएं तो मेरी इस्लाह फरमाएं, मुझे आए बाय शाय करता अपने मौके पर बिला वजह अड़ता नहीं, शुक्रिया के साथ रुजू करता पाएंगे तो मेरी इस्लाह भी करते हैं लोग। हाँ अल्हम्दुलिल्लाह इस्लाह करते हैं, और मैं इस्लाह होती है तो कबूल कर लेता हूँ, तो इसमें मैं अभी तक तो छोटे बाप का नहीं हुआ।
नहीं, आप अल्लाह ताला आपको मजीद बरकत अता फरमाए, हर कोई एक जैसा नहीं होता, और फिर मस्जिद में जो चाचा क्वालिटी होती है ना, काका क्वालिटी उसको बोले, ये जो बड़े मियां होते हैं ना, ये भी जब इमाम साहब के गले पड़ते हैं ना, तो इमाम साहब
कब चाचा चाचा करे चाचा क्या चाचा चाचा लगा कर रखा हुआ है, तो वो नहीं हो सबको लगता है कि थोड़ा सा वो अजीब वगैरह मसला हो जाएगा।
मुझे याद नहीं पड़ता कि कभी ये चाचा कोलेटियों ने मेरे ऊपर कोई शोर मचा दिया हो। मैं देखो मैं हूं ना, आपको बताऊं
चाचा होते नहीं होंगे।
अपने अल्हम्दुलिल्लाह तहदी से नेमत के लिए अर्ज करता हूं कि यूं कहिए कि मैं मतलब शुरू से ही मिलनसार तबीयत का वाकई हुआ हूं अल्हम्दुलिल्लाह। तो जो मिलनसार होता है ना उसकी दोस्ती सबसे हो जाती है। अब मैं तो अड़ियल तो था नहीं, मैं जैसे अब मस्जिद में आता था अपनी मस्जिद में, आइए भाई जमात तैयार है आइए आइए, इस तरह भी तरकीब होती थी। अच्छा क्या मौलाना मौलाना इधर आओ इधर आओ, सलाम अलैकुम, जरा बैठो यार मेरा बच्चा बहुत रोता है तावीज़ लिख कर दो। तो मैं उसी वक्त हाथों हाथ तावीज़ लिख के देता था, अपने पास पेंसिल और ये तैयार रखता था तो लिख के दे देता था। मौलाना वो मेरे वालिद साहब बहुत बीमार हैं, आप जरा वो घर चलो ना दम कर दो ना, लब्बैक, मैं घर चला आता दम करके आ जाता था। तो इस तरह अल्हम्दुलिल्लाह मेरी तरकीबें थी। जैसे कि बाज़ औक़ात ऐसा भी हुआ है कि वो दरी बिछी हुई है, जैसे हमारे ताज़ियत के अंदाज होता है ना, दरी बिछी है, दो चार आदमी पांच सात मुंह लटका के बैठे होते हैं वो गमजदा। तो मैं जब ये दरी बिछी हुई देखता तो कई बार ऐसा हुआ अस्सलामु अलैकुम, वालेकुम अस्सलाम, अब कोई बैठने की सलाह तो करता नहीं था, मैं खुद ही बैठ जाता था सलाम करके, समझे, दम करके बैठ गया। फिर और लोगों से पूछना किसका इंतकाल हो गया, अच्छा इसी औरत का इंतकाल हो गया, अच्छा कौन इसका करीब है, तो वो इनका बेटा बैठा हुआ है। अब बेटा बेचारा मुंह लटका के बैठा हुआ है, तो फिर लुढ़कता हुआ बेटे के पास पहुंचना है सलाम अलैकुम। अल्लाह ताला आपकी अम्मी जान को गरी के रहमत फरमाए, आपको सब्र अता करे। तो ये इस तरह दुआएं करके, और हाँ भाई सब दुआ करो बेचारी की माँ की बख्शिश की दुआ करो, चलो इसाले सवाब करो, सूरह फातिहा और 11-11 मरतबा कुल हुवल्लाह पढ़कर मेरी मिल्क कर दीजिए, मैं इसाले सवाब कर देता हूँ। अब वो इस तरह इसाले सवाब, ये बाजों का ऐसा भी होता होगा कि लोग मुझे नहीं जानते होंगे, अब शुरू से तो किसी को शोहरत नहीं मिल जाती, लेकिन दाढ़ी तो जब से आई मैंने रख ली थी, तो ये आपस में गुफ्तगु तो करते होंगे, यार मौलाना था कौन यार, जानना पहचान मैं तेरा मेहमान, तो फिर कोई तारुफ करवा देता होगा। तो इस तरह भी अल्हम्दुलिल्लाह मतलब इन्हें के वो तरकीब बनती है। तो ये सब करने आना चाहिए सबके अपने, अरे कीमत नहीं तो बगैर दावत इस तरह, अब मैयत की दावत थोड़ी, यहाँ खाने की दावत में जाना नहीं चाहिए बगैर दावत के, ना इस तरह में जाता था मैं, तो इस तरह के कामों में खत्मों में कोई दावत दे ना दे, कुरान खानी हो कहीं, तो बाजो एक दौर तो ऐसा मेरा गुजरा है कि मेरे को धुन थी, मैं ढूंढता था कुरान खानी कहाँ है, मैं पहुंच जाता था कुरान खानी में
करने करने
आना, मेरा एक जोक था जज्बा,
यही ना बाबा करने आना चाहिए। अब आप बोलोगे ये दरी बिछी थी दरी पे बैठ जाऊं, इधर खत्म था इधर थे पबड़िया बिछी पबड़ियों पे बैठ गए, खत्म कुरान में चले गए, मैयत में चले गए, ये यार मतलब इमामत ठीक है बहुत अच्छा है, लेकिन इमाम को इमामत के अलावा भी तो और 100 किस्म के काम होते नहीं होते कि ये दरिया ढूंढता रहेगा।
मैं भी कामकाज करता था, मैं झाड़ू का कारखाना मेरा चलाता था, झाड़ू बनाता था सप्लाई करता था,
इस दौरान ये सारे काम हो जाते थे
अल्हम्दुलिल्लाह, ये भी करता था वो भी करता था अपने करते थे जो मिल जाता था काम इस तरह। तो मैंने अल्हम्दुलिल्लाह मतलब ये
क्या
अब मतलब देखो ना जज्बा हो ना, जज्बा खुद रहनुमाई करता। अब मौलाना बिल्कुल अब नमाज पढ़ाई और यूं आड़ा रूमाल रखा कंधे पे, इमाम उतार के मेहराब में रखा और यूं वो बड़े रोब के साथ चले अपने हुजरे मुबारका की तरफ, और कोई आया मौलाना अस्सलाम वालेकुम तो यूं हाथ टिका दिया, उन्हें हाथ पकड़ के बोसा ले लिया, अब मौलाना फिर जाके हुजरे में बैठ गए। तो इस तरह नहीं काम, इस तरह नहीं होगा। निकल कर खान कहों से अदा कर रस्म शब्बीरी, ये इस तरह हुजरों में बैठे रहोगे कि लोग आपके पास हाजिर हों, तो ये फिलहाल हाजिर नहीं होंगे। इलियास कादरी ने आप बुला बुला कर नहीं, लोगों के पास जा जाकर काम किया है अल्हम्दुलिल्लाह। आज आज अल्हम्दुलिल्लाह लोग आ रहे हैं और इतने आ रहे हैं कि इलियास कादरी की अक्ल हैरान है, ये क्या हो गया।
अच्छा ये अक्ल जो आपकी हैरान, जो आप कह रहे हैं हैरान वगैरह, एक अंदर की बात پوچھتا ہوں آپ سے کہ یہ دیکھیں، یہ ہر ایک کی خواہش تو ہوتی ہے کہ کوئی چار ماننے والے ہوں، آگے پیچھے ہوں، کوئی عزت کرنے والے ہوں، مگر برسوں گزر جاتے ہیں، کوئی ایسا مطلب ملتا ولتا ہے ہی نہیں، اور یوں ہی اکیلے اکیلے زندگی نکل جاتی ہے۔ یہ آپ ایسا کیا پڑھتے ہو گے، ایسا کیا ترکیب آپ کی ہے، وہ جس کو تسخیر قلب کیا وہ ایک ہوتا ہے، تسخیر قلب نا، وہ دلوں کو جیتنا نے، وہ فتح کر لینا نا دلوں کو، تو کوئی ایسا دو چار دم وظیفہ ہم کو بھی بتا دو بھائی۔
میں نے کئی دم آپ کو وظیفے بتائے نا، آپ ملنسار بن جاؤ،
یہ
آپ کے دیکھو لوگ آپ کو ڈھونڈتے نہ ہو تو۔ اب یہ کہ پھس پھسے طور پہ ہاتھ یوں ٹکا دیا آپ نے، انہوں نے بوسا لے لیا پکڑ کے، تو آپ یوں مطلب ہے کہ کرو گے تو تھوڑی لوگ آپ کے قریب آئیں گے۔ ٹھیک ہے، جو عقیدت سے آگے آ گیا، مگر آپ کا منہ تو پھولا ہوا ہے نا۔ آپ کے پاس کوئی آدمی آیا اور یوں بھلے آپ کی دست بوسی، بھلے ہاتھ آپ دو چموا اس کو، لیکن ساتھ میں یار اس کو گلے بھی تو لگاؤ نا پیار سے۔ ماشاء اللہ بیٹا خیریت سے ہیں، ماشاء اللہ۔ یہ آپ پرسوں دیکھیے فجر میں نظر نہیں آئے تھے؟ ہاں فجر میں آپ کبھی کبھی مغیرہ زیر ہوتے ہیں، ایسا نہ کیا کریں، آپ حکم دیں تو میں آپ کو فجر کے لیے جگانے آ جائے کروں گا۔ اب امام صاحب یہ بولے کہ میں جگانے آؤں گا،
یہ بول
دے بتائیے۔ نہیں اگر
نہیں یہ بول دے گا، ہاں امام صاحب آپ آ جانا، آپ کی مہربانی ہوگی سر۔
الحمدللہ یہ امام صاحب گھروں پہ جا کر فجر کے لیے جگانے کا بھی اس کو تجربہ ہے، الحمدللہ۔ اس امام نے گھر پہ جا کر دروازے بجائے فجر میں۔ تو یہ آپ یہ بولو کہ آپ، میں آپ کو کوئی ایسا منتر بتا دوں کہ آپ نے کہ منہ چڑھا کر اپنے حجرے میں گھس جائیں اور پھر وہ کونا پکڑ کے وظیفہ پڑھیں اور یہ قوم ہاتھ باندھ کے آپ کے دروازے پر آپ کی زیارت کی منتظر رہے، تو میرے کو ایسا کوئی وظیفہ آتا نہیں ہے۔ میرے کو تو موبائل وظیفہ آتا ہے کہ یوں کرو تو پھر دیکھو آپ، انشاءاللہ آپ کو ناکامی نہیں ہوگی، تھوڑی آزمائشیں تو آئیں گی۔ دیکھو پھر آزمائشوں میں بھی آپ کو وہ ہنستے منہ، جیسے میرے اوپر آزمائش آئی، میری امامت پر آزمائش آئی، ایک بار بھی میں نے لڑائی نہیں کی نا، جھگڑا نہیں کیا، شور نہیں مچایا، کمیٹی کو ڈیگریڈ کرنے کی کوشش نہیں کی۔ آج بھی کمیٹی سے کوئی جا کر پوچھے گا تو انشاءاللہ میرا اس نے جانے کہ دو اچھی باتیں ہی کریں گے، بلکہ ابھی تازہ ترین واقعہ ہوا ہے کہ وہ اسی مسجد کی کچھ مووی اتارنے کے لیے مدنی چینل والے پہنچ گئے، تو اسی متولی صاحب وہ تشریف فرماؤں گے، انہوں نے وہ اعتراض کیا کہ کیوں، تو جب میرا نام لیا نا کہ بھائی انہوں نے بھیجا ہے، یہ یہاں امامت کرتے تھے، اچھا 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 ٹھیک ہے لے لو لے لو۔ تو اس سے پتا چلا کہ آج بھی متولی کے دل میں اپنی جگہ ہے، الحمدللہ، کیونکہ میں نے ان کو بدزن نہیں کیا تھا نا کہ ان سے پیسے مانگتا رہا ہوں، تنخواہ بڑھواتا رہا ہوں، کڑ کڑ کرتا رہا ہوں، نہ اس دوران نہ جانے کے بعد میں نے ان کو بے عزت کیا ہو، ان کی ڈیگریڈ کیا ہو، ان کے خلاف کوئی محاذ کھڑا کیا ہو، ایسا الحمدللہ اپنی کوالٹی نہیں تھی۔ تو آج اللہ کا فضل ہے کہ، تو یہ کہ آدمی آئے بھی عزت سے جائے بھی عزت سے۔ ہاں اگر وہ مجھے نکالتے، اگرچہ میرا ان کا عذر صحیح تھا، وہ نکالنا چاہیے ان کو جو میری مصروفیت دعوت اسلامی کی تھی، لیکن ظاہر ہے کہ کچھ میرے اوپر داغ لگتا کہ اس کو، یہ وہی وہ دعوت اسلامی کا وہ جو امیر بنا پھرتا نا، وہ فلاں مسجد سے نکالا ہے، تو کسی کو نکالا ہے تو وہ تھوڑا ہیوی ہے، یہ اچھا نہیں لگتا۔ تو اتنی بڑی تحریک کے ہوتے ہوئے کوئی نکالا ہے کہے، یہ میں اس بات کو سمجھتا تھا، اس لیے میں نے کہا یار یہ اپنے کو دھکا مارے، اس سے پہلے اپنے گر جاتے ہیں، دھکا مارنے کی ضرورت نہ پڑے، اور شرافت کے ساتھ ریزائن دے کر میں آ گیا، تو عزت سلامت رہی اپنی، الحمدللہ الحمدللہ ثم الحمدللہ۔ تو یہ سارے اماموں کے لیے بھی ہے میرے مدنی پھول، خطیبوں کے لیے بھی ہیں، پیروں کے لیے بھی ہیں۔ پیر صاحب بھی اگر خالی حجرے میں مریدین کا انتظار فرماتے رہیں گے اور بس، تو سمجھ جاؤ کہ پھر مریدین کی تعداد بڑھے گی نہیں۔ آپ نے مریدین کے ساتھ شفقت کرنی ہے، پیار بھرا سلوک کرنا ہے، ان کے سکھ دکھ میں حصہ لینا ہے۔ یہ بھول تو کوئی بھی نہ کرے ہم میں سے کہ مالدار آئے، حاجی صاحب حاجی صاحب آگے، حاجی صاحب آگے، حاجی صاحب آگے، اور غریب وہاں بیٹھا تھا اٹھوے اے 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 ادھر جا کے بیٹھ جا، ایسا نہیں کرنا آپ نے وہ، نہ نہ نہ، اللہ کی بارگاہ میں کون مقبول ہے ہمیں نہیں پتا، غریب مقبول ہے، مالدار مقبول ہے، یہ ہمیں نہیں پتا. ہمیں سب کے ساتھ مساوات یکساں سلوک, ہاں وہ حدیث پاک پیش نظر رہے موقع کی مناسبت سے اس پر بھی عمل ہو. انزل الناس منازلہم, لوگوں سے ان کے منصب کے مطابق سلوک کرو. جیسے آج ائمہ کرام کا مدنی مذاکرہ ہے, علماء کرام, ائمہ کرام, مؤذنین, خادمین, تو اب یہ ظاہر ہے کہ ان کا ایک اپنا منصب ہے, تو ان کے لیے ہم نے کیا کیا بھائی, کیا کریں کیا کریں, تو پھر یوں کریں بھائی کہ ان کے لیے الگ دری اوپر بچھا دی ایک چاندنی, تاکہ ان کا یہ ان کا ایک رسپیکٹ ہے, ان کا احترام ہم نے کیا کہ چلو اس طرح ہم ان کو بٹھاتے ہیں تاکہ عوام سے یہ ایک مطلب ممتاز رہے کہ بھائی یہ ائمہ کرام ہیں, ان میں علماء کرام ہیں, تو علماء کرام کا احترام کرنا بھی چاہیے. ہم سب کے لیے یہ لازم ہے کہ ہم علماء کرام کا احترام کریں, کہ حدیث پاک میں صبح کر اس حال میں کہ تو خود عالم ہو, یا متعلم یعنی طالب علم یعنی علم طلب کرنے والا, یا علم کی باتیں سننے والا, یا کم از کم تیرے دل میں عالم کی محبت ہو. پانچواں نہ ہونا کہ ہلاک ہو جائے گا, عالم کی محبت بھی اگر دل میں نہیں تو پھر یہ ہلاکت ہے. تو اس لیے عالم کی محبت ہو. امام اگرچہ عالم نہیں ہے, یعنی ہر امام عالم نہیں ہوتا, عالم ہونا اس کے لیے شرط بھی نہیں ہے, مگر بہرحال مسجد کا امام ہے, ہماری نمازوں کا وہ ضامن ہے, اللہ کی بارگاہ میں ہماری نمازیں پیش کر رہا ہے وہ گویا, تو اس کا بھی احترام ہونا چاہیے. بلکہ ہر مسلمان کا اپنی اپنی جگہ پر احترام ہونا چاہیے, احترام مسلم. لیکن یہ جو میں نے یہ جو تنقید کی نا, وہ کہ ایک مالدار کو اس کی مالداری کے حساب سے آگے بلا کر ایک غریب کو بلا کے اٹھے اے ادھر جا, اس کو حاجی صاحب بھائی صاحب یہاں تشریف رکھیے, یہ سخت خطرناک کہ حدیث پاک میں ہے کسی مالدار کی اس کے مال کی وجہ سے جس نے تعظیم کی اس کا ایک تہائی یعنی ون تھرڈ دین جاتا رہا, یہ حدیث میں مضمون موجود ہے. تو مال کی وجہ سے اس کی تعظیم نہ کی جائے, تو اس میں وہ خطرہ. اب وہ غریب کو یوں اٹھا دینا یہ بھائی سے ایذا اس کے لیے, تو یہ مسلمان کو ایذا دینا ہوا, ایذا تو ہونے کو ہو جاتی ہے. جیسے کہ فتاوی رضویہ شریف میں میرے آقا اعلی حضرت امام اہل سنت عظیم البرکت عظیم المرتبت پروانہ شمع رسالت مجدد دین و ملت مولانا شاہ امام احمد رضا خان علیہ رحمۃ الرحمن کی خدمت میں استفتا ہوا کہ ایک امام صاحب ہیں, ان سے کوئی ہاتھ ملانے جائے تو ہاتھ ہی نہیں ملاتے, ہاتھ کھینچ لیتے ہیں واپس, تو اس کا کیا مسئلہ ہے؟ تو میرے آقا اعلی حضرت امام اہل سنت رحمۃ اللہ تعالی نے کچھ اس طرح جواب ارشاد فرمایا کہ اگر امام کسی خاص وجہ سے نہیں مل رہا اس کا عذر اس کے پاس ہے جب تو کوئی حرج نہیں, ورنہ ایذا مسلم کا وہ مرتکب ہے کہ مسلمان کی ایذا کا باعث ہے وہ. کوئی بڑا احترام سے آ کر وہ ہاتھ ملا بڑھائے اور اگر امام ہاتھ کھینچ لے یا کوئی بھی مسلمان ہاتھ کھینچ لے تو اس کو ایذا ہوتی ہے. تو بہرحال اعلیٰ حضرت نے فرمایا کہ اگر وہ بلا وجہ ہاتھ اس طرح کھینچ لیتا ہے نہیں ملاتا تو یہ مسلمانوں کو ایذا دینے والا ہے. اب مسلمانوں کو ایذا دینے کی وعید ابھی آپ نے سنی, من آذا مسلمن فقط آذانی, من آذانی فقط آذ اللہ, کہ جس نے مسلمان کو ایذا دی اس نے مجھے ایذا دی, اور جس نے مجھے ایذا دی اس نے اللہ کو ایذا دی, معاذ اللہ, توبہ کرتے ہیں. اب یہ معاملہ اتنا نازک ہے کہ صرف توبہ کافی نہیں ہے, جس کو ایذا دی اس سے معافی مانگنی بھی ضروری ہے. کتنوں سے ہم نے اس طرح کے سلوک کیے ہوں, تو اس لیے وہ امام کو چاہیے کہ وہ مل تو لیتے ہیں, خیر عام طور پہ ہاتھ نہیں کھینچتے, لیکن یار ذرا مسکرانا سیکھے. بعض سب نہیں مگر بعض ایسے ہوتے ہیں کہ ان کے چہرے پر ہوائیاں اڑتی رہتی ہیں, بدبو پھولا ہوا ہوتا ہے, جیسے ابھی وہ گھر میں لڑکے نہ آئے ہوں, ایسے بنیں گے تو آپ کے مقتدی بھاگ جائیں گے آپ سے, آپ کے قریب نہیں آئیں گے. آپ مسکرائیں، ذرا پیٹھ تھپکیں اس کو، اگر وہ کوئی محل فتنہ نہ ہو تو اس کو گلے لگائیں، پیار دیں اس کو محبت سے، اور اللہ اور توفیق دے تو کبھی کبھی کوئی رسالے وغیرہ جیبی سائز کے رسالے، ہم نے اسی لیے مکتبۃ المدینہ سے شائع ہوتے ہیں کہ وہ جیب میں رہ جاتے ہیں، 4-5 روپے کا ایک رسالہ ہوتا ہے تو مکتبۃ المدینہ کا، اور آپ کو پتا ہے رسالے کیسے ہوتے ہیں، جن کو پتا ان کو پتا ہے کہ وہ رسالے پڑھ کر کتنے لوگ ماشاءاللہ نمازی بن جاتے ہیں، گناہوں سے کنارہ کش ہو جاتے ہیں، تائب ہو جاتے ہیں. تو رسالہ کبھی تحفے میں دے دیا، کوئی بجٹ بنا یار، 10-12 ہزار روپے تنخواہ ہوگی آپ کی تو کوئی 1200 روپے اللہ کی راہ میں نکال دیں، امام صاحبان بھی کچھ رسالے، کچھ تسبیحاں، کچھ اس طرح کی چیزیں جیب میں رکھ لیا کریں. تو ایک عام آدمی تحفہ دے گا اس میں، اور آپ تحفہ دیں گے، زمین آسمان کا فرق ہے. اور وہ حدیث پاک بھی ذہن میں رکھیں، تحادو تحابو، ہدیہ دو محبت بڑھے گی. عربی میں ہدیہ بولتے ہیں، ہم اس کو تحفہ بولتے ہیں، ٹھیک ہے نا، غالباً تحفہ بھی عربی لفظ ہے. تو بہرحال یہ کہ تحفہ پیش کریں ان کو، گفٹ، تو محبت بڑھتی ہے، اس محبت سے آخرت کا فائدہ لیں کہ یہ حق پر قائم رہے. اور ایک سنی امام سے متاثر رہے، ورنہ یہ نہ ہو کہ آپ سے بدزن ہو کر اللہ نہ کرے کچھ کا کچھ کر بیٹھے، اپنی مذہبی خودکشی کر ڈالے، جو کہ یعنی ایمانی خودکشی جو ہے وہ جانی خودکشی سے زیادہ خطرناک ہے. العقیل و تکفیل اشارت ہو. تو اس لیے امام صاحبان کو چاہیے کہ مہربانی کر کے یہ ملنسار بن جائیں، جو نہیں ہے میں ان کو عرض کر رہا ہوں، اور لوگوں سے ملے، ان سے گھلے ملے، ان کی صفوں میں آپ اتر جائیں. پھر کمیٹی اگر آپ کو بلا وجہ نکالنا چاہے گی بھی نا تو بے بس ہوگی، اور کمیٹی کو بھی ایسا پیار دے گا وہ کائے کو نکالے آپ کو. آپ جا رہے ہو تو آپ کو منانے آئے، آپ کی منتیں کرے کہ آپ ہم کو چھوڑ کے نہ جائیں، ایسے بنے. تو کئی امام ایسے ہوتے ہیں کہ ان کو کمیٹی جانے ہی نہیں دیتی، ان کے قدموں میں گر جاتی کہ نہیں حضرت، ہم آپ کے علاوہ کسی کے بھی نماز نہیں پڑھیں گے، ہم کو آپ چاہیے، وہ آپ یہیں امامت فرمائیں. ایسے ہوتے ہیں ماشاءاللہ، مگر ایسوں کی تعداد کتنی اس معاشرے میں، کیونکہ یہ ہماری برادری، ہم جانتے ہیں کہ ایسوں کی تعداد کتنی ہوتی ہے. ورنہ آئے دن کمیٹی جو نکال دیتی امام کو، کبھی کمیٹی کی اپنی کوتاہیاں ہوتی، کبھی امام صاحب کی غلطیاں ہوتی ہیں، دونوں صورتیں ہوتی ہیں. تو اس لیے آپ مہربانی کر کے عوام کی صفوں میں اتریں. آپ لوگ اپنے اپنے محلے کے علاقوں کے بے تاج بادشاہ ہیں، اور میں چاہتا ہوں کہ آپ کی حکومت کا ڈنکا بجتا رہے، تو اس طرح میرے مسئلے کے لیے سنت کا بول بالا ہوتا رہے گا، سنیت کا بول بالا ہوتا رہے گا، اور ہمارا بچہ بچہ یا رسول اللہ کی صدائیں جاری رکھے گا. ہر طرح سے آپ کو اپنی امامت کو بچانا ہے، اس کو کسی صورت سے اس کو جانے نہیں دینا. ہاں اگر آپ کو خود جانا ہو تب بھی اس طرح جائیں جس طرح میں نے عرض کیا آپ کو، کہ خود تشریف لے جائیں اور ان کے دل میں اپنی عزت کی آگ لگا کر آ جائیں، یہ جلتے رہیں، آپ کو یاد کرتے رہیں. تو اس طرح آپ کے مسلک کا، آپ کی سنیت کا، سب کا مفاد ہے اس میں، آپ کی عزت کا، علماء کی عزت کا بھی مفاد ہے. اور ہرگز ہرگز ایسی غلطی کوئی نہ کرے کہ صاحب ادھر تنخواہ کم ہے، ادھر تنخواہ زیادہ مل رہی تھی تو ادھر چلا گیا، اگرچہ جائز طریقے پر چلا گیا، لیکن تنفیر عوام کا زبردست باعث ہے. لوگ تومتیں لگائیں گے، باتیں بنائیں گے، بیچارے غیبتیں کریں گے، آپ کی بدگمانیاں ہوں گی، اور نتیجتاً آپ کے مسلک کو اس سے نقصان پہنچے گا. تو ایسی خطائیں ہمیں نہیں کرنی چاہیے، ایسی بے احتیاطیاں نہیں کرنی چاہیے، بلکہ جہاں اس طرح کے فتنوں کا اندیشہ ہو کہ مسلمان فتنوں میں پڑیں گے، تو وہاں تو مستحبات بھی ترک کرنے کی صورتیں ہیں کہ مستحب ترک کر دیں، فتنہ نہ ہونے دیں. اور لوگوں کے سکھ دکھ میں حصہ لیتے رہیں آپ، انشاءاللہ دیکھیں کہ آپ کو کتنا عروج ملتا ہے، اور آپ کے بیان میں کتنے لوگ جمع ہوتے ہیں، آپ کے آواز سننے کے کتنے لوگ مشتاق ہوتے ہیں، ان کی نفسیات کے مطابق آپ بیان فرمائیں، ان کی جو ریکوائرمنٹس ہیں وہ پوری کریں، وہ جو سیکھنا چاہتے ہیں آپ ان کو سکھائیں. میں ایک امام سے بہت محبت کرتا ہوں، اب پتہ نہیں وہ زندہ ہے نہیں، میں اس کے لیے مغفرت کی دعا کرتا ہوں. ہماری بادامی مسجد جب میں بچہ تھا، ओल्ड सिटी एरिया गऊ गली में बादामी मस्जिद में एक इमाम साहब होते थे, इनका नाम भी मुझे अभी तक याद है, अब्दुल रहमान, मौलाना अब्दुल रहमान। मैं इन्हें यकीन माने के बिल्कुल ही बच्चा था, इन्हें इतना छोटा था कि मैं आपको क्या बताऊं। ये इमाम साहब क्या करते थे कि ईशा की नमाज के बाद सिर्फ एक मसला माइक पर बताते थे, एक मसला, चिकनी नहीं करते थे। हम लोग लंबी करते ना तो लोग चले जाते हैं। अब जैसे मैंने आज मदनी मुजाकरे में इतना वो तूल दे दिया है, लेकिन इसकी भी वजूहत आप समझ सकते हैं कि मौका और महल, क्योंकि अभी मेरा ख्याल है यूके में 7:30 बजे होंगे रात के यूके में, अफ्रीका में भी इसी तरह 4-5 घंटे का फर्क है। मदीने मुनव्वरा में इस वक्त 9:30 बजे, अभी लोग जरा फारिग होकर मदनी चैनल ऑन किया होगा। इसी तरह अमारात में 10:30 बजने वाले हैं इस वक्त, कहीं कुछ कहीं कुछ। तो अमेरिका में इस वक्त कोई सुबह का टाइम होगा, दोपहर या सुबह का टाइम। तो हमें पूरी दुनिया को कवर करना होता है कि मदनी चैनल प्लस इंटरनेट के जरिए अल्हम्दुलिल्लाह आखिरी इत्तला के मुताबिक हम लोग 250 से जायद यानी 176 कंट्रीज में यह दावत इस्लामी पहुंचती है इस मदनी चैनल के जरिए और इंटरनेट के जरिए। इस वक्त खुदा जाने कहां कहां लोग देख रहे होंगे, हर एक का अलग अलग अपना अपना टाइम है। तो इसलिए बाज़ों का तो हम यानी कि मुबालगा करें तो सारी रात लगे रहते हैं ताकि लोग गुनाह भरे चैनल्स से भी छूटें और वो या रसूल अल्लाह की तालीम आम होती रहे, सुन्नियत का डंका बजता रहे, मसलके अहले सुन्नत का बोलबाला होता रहे। बोलबाला है अल्हम्दुलिल्लाह, हमारा दिल उजियाला होता रहे, हमारा अमाल नामा उजियाला होता रहे और हमारी कब्र में उजाला होता रहे, उजाले का सामान होता रहे। तो बहरहाल ये कि एक मसला मौलाना अब्दुल रहमान साहब बताते थे, खुद घड़ी साज थे, बहुत सादा ना, बिल्कुल ही सादा थे, कपड़े भी सादा, बिल्कुल कोई देखकर नहीं बोल सकता था कि ये कोई आलिम है, बिल्कुल सादा। साइकिल पर आते थे और इमामत फरमाते थे, एक मसला बताते थे। और मैं इतना यानी कि वो मुझे ना समझ था, उन दिनों की बात कर रहा हूं यानी मालूमात के हवाले से, कि एक बार गली में खड़े थे मस्जिद के बाहर, किसी ने इमाम साहब से मसला पूछा तो इन्होंने किसी को कहा कि बाहर शरीयत ले आइए। तो बाहर शरीयत का कोई हिस्सा उनके पास लाया गया, उसमें गालिबन वो गुलाबी में सूरज की किरणों की तरह की डिजाइन थी। जब इमाम साहब ने खोली वो किताब तो जगह जगह मसला 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 लिखा हुआ था। मेरे मुंह में पानी आ रहा था, मुझे मसाइल का इस कदर शौक था, मैं रोज इनका मसला सुनता था, तो नमाजी बैठे रहते थे तो ये लिखा था। मेरे को बड़ा शौक हुआ कि यार काश ये किताब मेरे पास होती, मगर मुझे इतना पता ही नहीं था कि ये किताब बाजार में मिलती है, अगर मिलती है तो कहाँ मिलती है, कैसे हासिल की जाती है, कुछ शुद्ध बुद्ध थी नहीं, इन्हें इतना ना समझता मैं। तो यूं वो इमाम साहब याद रह गए, इमाम साहब की अपनी जगह पर मकबूलियत थी, मैं उनका मुक्तदी था, आज तक इनके लिए दुआ की ना मैंने। तो इमाम साहब क्या करते थे, एक मसला बताते थे, चुटकुला नहीं बताते थे, मसला बताते, नमाज का मसला लोगों को इसकी हाजत है, वजू का तरीका लोगों को नहीं आता, गुस्ल का तरीका नहीं आता। वल्लाहु तआला अअलम व रसूलुहु अअलम अज्जा व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लु अलल हबीब
सल्लल्लाहु तआला अलैहि व सल्लम।